نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي بنيان مرصوص سورة صف کی ان ڈیپ سٹڈی میں ہم لوگ آیت نمبر 9 پہ پہنچے ہیں پوری سورت میں ہم نے ان اللہ یحب الذین یقاتلون فی سبیلہ صفاً کأنہم بنیان مرصوص اس چیز کو سامنے رکھا اللہ کرے کہ آیت یاد ہو گئی ہو ہم سب کو چلیے ایک ہی آیت یاد ہو جائے اس کورس میں تو بھی بہت ہے ہم چلتے ہیں آیت نمبر 9 پہ اس سورت کا مین تھیم ہے ہم ابھی صرف آیتوں پہ زیادہ بات کریں گے اتنی بات بتاؤں گی جس سے آپ کو آیت سمجھ آ جائے پھر باقی باتیں انشاءاللہ ساتھ ساتھ چلیں گی تو آیت کا ٹاپک لکھیے غلبہ اسلام کی نوید پرومس آف ڈومینیشن آف اسلام یعنی اللہ تعالیٰ نے اس آیت میں مسلمانوں کو کیا پوری دنیا کو بتا دیا کہ فیوچر از ویری برائٹ فار اسلام لفظی ترجمہ دہرائیں گے آپ میرے ساتھ ہوا وہی ہے الذی جس نے ارسلا بھیجا رسولہ اپنے رسول کو بالہدا ہدایت کے ساتھ و دین الحق اور سچے دین کے ساتھ کیوں بھیجا لِیُظْہِرَہُ تاکہ وہ غالب کر دے اس کو علی الدینی تمام دینوں پر کُلِّہِ سب کے سب وَلَوْ اور اگرچہ کریہا ناپسند کریں المشرکون مشرک چلیے بامحاورہ ترجمہ هو الذی ارسل رسوله بالهدى ودین الحق لیظہرہ علی الدین کلہ ولو کرہ المشرکون وہی ہے جس نے اپنے رسول کو بلکہ آپ کہیے کہ وہی تو ہے جس نے اپنے رسول کو ہدایت اور دین حق کے ساتھ بھیجا ہے تاکہ اسے پورے کے پورے دین پر غالب کر دے خواہ مشرکوں کو یہ کتنا ہی ناگوار ہو جو لوگ قرآن پاک کو شروع سے پڑھتے ہیں وہ جانتے ہیں کہ اس سے پہلے یہ آیت قرآن پاک میں آ چکی اور مکمل دیکھا جائے تو یہ آیت قرآن میں 3 بار ہے سورۃ توبہ سورۃ فتح اور سورۃ صف جو اس وقت ہمارے سامنے ہے کوئی چیز جب بہت اہم ہوتی ہے تو اس کو اتنی ہی دفعہ دہرایا جاتا ہے یہ چیز ہم دنیا میں بھی دیکھتے ہیں بچے کو کچھ کہنا ہو استاد نے شاگرد کو کچھ کہنا ہو امپلائر نے امپلائی کو کچھ کہنا ہو تو جب کوئی چیز زیادہ دفعہ آتی ہے تو اس کے اوپر غور و فکر کرنا بھی ضروری ہوتا ہے تو اصل میں اس آیت کے پیچھے نبی صلی اللہ علیہ وسلم کا مقصد بعثت چھپا ہوا ہے لکھیے چند باتیں ہم اپنے نبی کے بارے میں اکثر ہی کچھ نہ کچھ آوازیں اٹھتی سنتے رہتے ہیں بہت پیچھے جائیے تو رنگیلا رسول نام کی ایک کتاب تھی پھر تھوڑا اور آگے آئیے تو اسلام تلوار کے زور سے پھیلایا گیا اور اسی طرح آج کے دور میں آپ کے کارٹون بنانے وغیرہ کی جرت تک بات پہنچ گئی اور نبی صلی اللہ علیہ وسلم پر جو بہت سارے الزامات لگائے جاتے ہیں ان میں ایک یہ ہے کہ آپ تلوار کیوں چلاتے تھے آپ تلوار کے زور پہ لوگوں کو زبردستی اپنے حلقے میں داخل کرتے تھے اور اس طریقے سے سو آن تو یہ جو الزام آپ کے بچے بھی سنتے ہیں آپ بھی دیکھتے پڑھتے سنتے ہوں گے نا یہ وہ چیز ہے جو نبی صلی اللہ علیہ وسلم کے مشن کو صحیح طور پہ نہ سمجھنے کی دلیل ہے تو لکھیے چند جملے جو آپ کو فائدہ دیں گے پچھلے انبیاء کرام کی نبوت اور رسالت اور محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی رسالت میں ایک بنیادی فرق ہے نبی صلی اللہ علیہ وسلم سے پہلے کے جتنے بھی انبیاء تھے ان کی ایک ذمہ داری تھی دین کو پہنچانا اسلام کو اس دور کے لوگوں کے لیے لے کر آنا نبی صلی اللہ علیہ وسلم میں ایک خاص اللہ نے ایکسٹرا چیز کیا دی. اب میں ایک جملہ بولنا چاہتی ہوں تاکہ آپ اسی طرح لکھ لیں تو پھر آپ کو بات سمجھ میں آ جائے گی کہ نبی صلی اللہ علیہ وسلم صرف اسلام دکھانے یا اسلام پہنچانے نہیں آئے تھے بلکہ اس کو نافذ کرنے آئے تھے. آپ میں سے جنہوں نے ایس جے 20 کا بالکل آخری سبق آخری دنوں میں اور پھر 21 میں بھی ہم نے کیا اور پھر اپنے ایڈوانس کورس میں بھی ہم نے حکمت البالغہ میں ایک بہت خوبصورت کانسیپٹ کلیئر کیا تھا کہ اسلام میں کس کے بعد کیا کس کے بعد کیا. ان تینوں چیزوں کو اگر آپ یاد رکھ چکے ہیں تو یہاں یہ لکھ لیجئے کہ تبلیغ دین اور نفاذ دین کے بیچ میں جہاد ہمیشہ آئے گا. میں آپ کو چھوٹی سی مثال دے دیتی ہوں. کسی کو یہ کہنا سگریٹ نہ پیو یہ تبلیغ ہے. سگریٹ نہ پیو, شراب نہ پیو, ڈرگس نہ لو. حکومت 10 دفعہ کہہ دے, ہر گھر کے باہر بورڈ لگا دے, ہر سگریٹ کی ڈبی کے اوپر لکھ بھی دے کہ سگریٹ نوشی صحت کے لیے حرام ہے, تبلیغ ہو گئی, دیٹس اٹ, ختم. لیکن پریکٹیکلی سگریٹ پینے والوں سے سگریٹ چھڑوانا, ڈرگس پینے والوں کو ڈرگس سے نکالنا اور اسی طرح سے شرابیوں سے شراب چھڑانا یہ آسان نہیں ہے. اس کے لیے بیچ میں ریہیبیٹیشن سینٹرز بھی بنیں گے, اس کے بیچ میں کئی دفعہ ان کا ریئیکشن برداشت کرنا پڑے گا, ہو سکتا ہے وہ کسی کو پکڑ کے مارنا ہی شروع کر دیں. تو یہاں نفاذ حکم ہوا ہے. امپلیمنٹیشن آف آرڈر از آلویز سو ہارڈ. ہم اپنے اسکول میں کچھ لاز بناتے ہیں. آپ سارے اسکول کے 20-25 رولز بنائیے اور بڑے سے پروجیکٹر پہ سب کو دکھائیے, کیا کہیں گے سب؟ ویری گڈ, ایکسیلنٹ, اٹ شوڈ بی ڈن. وقت پہ آنا, وقت پہ جانا, سائن ان کیے بغیر اوپر نہیں جانا, اور یہ نہیں کرنا اور وہ نہیں کرنا, اور دس اینڈ دیٹ, یا ایس او پیز جو آج کے آپ لوگ کہتے ہیں, اٹس سو ایزی. لیکن جب پریکٹیکلی آپ کے اسکول میں ایک ایک چیز ان آن ریکڈ آئے اور آپ سے آتے میں بھی پوچھا جائے اور جاتے وقت ایکسکیوز می, یہ آپ کلاس کے ٹائم کے دوران جا رہے ہیں, ریزن لکھیے آپ کیوں جا رہے ہیں. اچھا آپ کو تو ادھر ہونا تھا, ادھر کیوں نہیں, اور آپ نے تو یہ کمٹ کیا, یہ ہے جہاد. یو انڈرسٹینڈ دا پوائنٹ؟ آپ ایک اپنے بچے کو 10 دفعہ دن میں کہ بیٹا آئس کریم نہیں کھاتے, آئس کریم نہیں کھاتے, آئس کریم نہیں کھاتے, اٹس فائن, کون سا مشکل ہے, کوئی زبان تھکتی ہے. لیکن بچہ ضد کر رہا ہو کہ مجھے آئس کریم دو اور آپ نہ دیں, تو فرکشن. تو یہ ہے وہ فرق. نبی صلی اللہ علیہ وسلم صرف باتوں کے دھنی نہیں تھے. آپ صرف باتیں 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 کر کے نہیں دکھا گئے دنیا کو, آپ کے ذمہ دوہری ذمہ داریاں تھیں, اور اس میں جو ذمہ داری تھی وہ کیا تھی کہ آپ نے شریعت کو نافذ کرنا تھا. آج کے غیر مسلم چونکہ نبی صلی اللہ علیہ وسلم کا مقصد رسالت ہی نہیں سمجھے, اس لیے آپ کے مشن کو نہیں سمجھ سکے, آپ کے طریقے کو نہیں سمجھ سکے. اور اس آیت کے بارے میں شاہ ولی اللہ محدث دہلوی کہا کرتے تھے کہ اگر تم اس ایک آیت کو سمجھ گئے تو تم پورے دین کو سمجھ جاؤ گے. اسلام کا مزاج اس ایک آیت سے سمجھ میں آتا ہے, نبی صلی اللہ علیہ وسلم کا لائف سٹائل, صحابہ کا لائف سٹائل اس سے سمجھ آتا ہے. اور میں معذرت کے ساتھ کہوں کہ آج ہمیں دین کو سیکھنے والوں کو اور سکھانے والوں کو بھی نہیں پتا کہ اصل دین کیا تھا. نبی صلی اللہ علیہ وسلم بیٹھ کر صرف قرآن پڑھا رہے ہوتے مکہ میں تو کوئی آپ کو برا نہ کہتا. ٹھیک ہے عرب تھے, عربی تھی, ان کو تلفظ صحیح کرنا نہ پڑتا, لیکن برکت تو محسوس کرتے لوگ. آپ حرم میں بیٹھ کر نمازیں پڑھتے رہتے, دے ڈونٹ وانٹ ٹو بادر یو. چلو اچھا کچھ تو برکت ہوگی, چلو بھئی ہمارے ہمسائے میں ایک مسلمان ہے تو یہ نمازیں پڑھتا ہے تو شاید نیبر والے کو بھی کچھ فائدہ ہو, پیپل ڈونٹ مائنڈ. آپ بیٹھ کر حرم میں قرآن پڑھنا شروع ہو جاتے خوبصورت سی آواز میں اور لوگ آپ کے آگے پانی کی بوتلیں رکھ دیتے کہ ذرا ایک پھونک ادھر بھی مار دو, لوگوں کو یہ برا نہیں لگتا. لیکن نبی یہ کرنے نہیں آئے تھے. سبح للہ ما فی السماوات میں آپ نے سن لیا, یہ کام تو فرشتے کرتے ہیں, یہ تو جمادات کرتے نبادات کرتے, یہ تو حجر شجر سارے کرتے, فرشتے بھی کرتے. نبی کا کام عملی کام تھا, اور جب لوگوں سے عملی طور پہ برائیاں چھڑانی ہوتی ہیں تو اس کے اندر محنت ہوتی ہے. تو لہٰذا هو الذی ارسل رسولہ بالہدا ودین الحق لیظہرہ علی الدین کلہ ولو کرہ الکافرون ولو کرہ المشرکون. تین جگہ اللہ تعالیٰ ان آیات کو مختلف اینگلز میں پیش کر دیتے ہیں کہ دوسروں کی خوشی کو نہ دیکھو، اللہ کی خوشی کو دیکھو، اللہ کی پسند ناپسند کو دیکھو، اور ولو کرہ المشرکون ہو یا کافرون ہو، یہ صرف جزیرۃ العرب میں پھیلے ہوئے مشرک اور کفار نہیں تھے، بلکہ قیامت تک آنے والے وہ تمام لوگ جو اسلام سے بیر رکھتے ہیں، جو اسلام کا یہ میسج اپنے لائف سٹائل کے راستے میں ایک رکاوٹ سمجھتے ہیں، اللہ تعالیٰ ان کو ایڈریس کرتے ہیں. اور اب دیکھیے کہ یہ آیات جنگ احد کے بعد تقریباً 3 ہجری میں نازل ہوئیں. جو وقت کیا تھا، مدینہ منورہ ابھی تک محدود تھا. آپ کو بتایا گیا تھا نا کہ یہ صورتیں جو نازل کی گئیں یہ مدینہ کے سیکنڈ ہاف میں ہیں، پھر بھی ہر صورت کے اندر کچھ نہ کچھ آیتیں آگے سے پیچھے کے دور میں ہوتی ہیں. تو ان آیات کو سامنے رکھتے ہوئے مدینہ کا وہ دور یاد رکھیے کہ ابھی اسلام نہیں پھیلا، ابھی تو ایک چوٹ کھا کے اٹھے ہیں احد کی، 70 لوگ مارے گئے، گھر گھر میں زخمی پڑے ہیں، شہداء کی لاشیں اٹھائی جا رہی ہیں، اور اللہ فرما رہے ہو الذی ارسل رسولہ بالہدا. آپ میں سے جنہوں نے میرے سے صرفت پڑھی ہے وہ یاد کریں وہ وقت کہ کدھر چوٹیں پڑی ہوئی ہیں حدیبیہ کے موقع پہ، کیسے لوگ ٹوٹتے پھوٹتے دلوں کے ساتھ واپسی کے سفر پہ ہیں. کسی کو سمجھ ہی نہیں آ رہا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کر کے رہے. اچھا، اب سفر حدیبیہ ہو اور لوگ جو ہیں وہ اتنے ڈی موٹیویٹڈ ہوں، کچھ نہیں کرنا، ہوا کیا، ون سائڈڈ شرطیں مان کے آگے پتہ نہیں کیسے لیڈر ہیں، اور اللہ اتارتا آتے ہیں کہ نا فتح نہ لک فتح مبینہ. تو یاد رکھیے ہر اندھیرے کے بعد روشنی ہوتی ہے. اسلام کا یہ مزاج ہے کہ جہاں ساتھیوں کے حوصلے کمزور ہونے لگتے تھے، اللہ کا قرآن نازل ہوتا تھا اور نبی صلی اللہ علیہ وسلم پھر ایک بہت پیارے راہبر بن کر ان کی ہمت بندھاتے تھے، کیوں ہمت ہارتے ہو. اور واقعی دیکھیے وہاں چند ہزار سے زائد مسلمان نہیں تھے، اور جو ہوا اکھڑی، یعنی جو وہاں شکست ہوئی، نقصان ہوا، ہوا اکھڑ گئی، کیونکہ لوگ چڑھتے سورج کے پجاری ہوتے ہیں. ہر چمکتی چیز سونا لگتی ہے، ہر نیا نام اچھا لگتا ہے، ہر چیز شروع میں بہت ایکسائٹیڈ دکھتی ہے، بعد میں ٹھنڈا پن آنے لگ جاتا ہے. بالکل وہاں اللہ تعالیٰ یہ آیتیں نازل کر رہے ہیں. اور یاد رکھیے کہ احد کے بعد ارد گرد کے قبائل شیٹ ہو گئے تھے، گھرانے لگے تھے کہ اچھا وہ ہم بھی ذرا کچھ کر کے آئیں، ان کو یہ کریں. ان حالات میں اس دین کا تمام ادیان پر غالب آ جانا یہ اللہ کے اس نور کے کامل ہونے کا وعدہ تھا، جسے اوپر کی آیت میں دیکھا. اور دیکھیے وہ ایسی پیشن گوئی تھی کہ آج تک کوئی اس کا انکار نہیں کر سکا. آج ہم مسلمان بالکل ٹھنڈے، آج ہم مسلمان ایوریج، آج ہم مسلمان بہت ماڈریٹ کہہ کے اپنے آپ کو بیچ میں رکھنے والے، لیکن آج بھی اسلام غالب ہے، آج بھی لوگ اسلام سے ڈرتے ہیں، آج بھی اسلامی کلچر نہیں پسند، آج بھی لفظ اسلام لوگوں کے گلے کی پھانس بنا ہوا ہے. تو آپ دیکھ لیجئے صرف چند سالوں میں اللہ کا یہ وعدہ پورا ہوا. اور لکھیے کہ یہ وعدہ کے لیے دین ہی کلی ہی، یہ نہیں کہا دنیا ہی کلی ہی. آپ اگر آیت کے اوپر نظر ڈالیں نا، ہوا وہ ضمیر منفصل کے ساتھ اگر آپ دیکھیں، اللہ زی جس نے ارسلہ بھیجا، یعنی نبی صلی اللہ علیہ وسلم خود رسول نہیں بنے، آپ کو اللہ نے رسول بنا کر بھیجا. تو جب اللہ نے رسول بنا کر بھیجا تو پھر اس میں کیا بڑی باتیں ہوں گی، ساری باتوں کو سامنے رکھ کے دیکھیں گے آپ. تو اللہ کے نبی کی نبوت کی سچائی ہے لفظ ارسلہ میں، رسولہ اپنے رسول کو، یعنی تو محمد کے بارے میں یہ نہ کہا کرو کہ یہ پتہ نہیں خود سے باتیں کرتے ہیں، خود ہی رسول بن گئے، کسی سے سن پڑھ کر آتے ہیں. نہیں، میرا رسول ہے. اور کیسے بھیجا؟ بالہدا، ہدایت کے ساتھ، قرآن اور سنت، اللہ کا حکم، اللہ کی بات کو امپلیمنٹ کروانا، اللہ کے حکم کو منوانا، اللہ کی مرضی کے ساتھ سب چلیں گے. و دین الحق، یہاں ذرا سا آیت پہ غور کریں، آج آپ کو شاید پہلی دفعہ یہ بات سمجھ آئے گی. بالخدا، ہدایت کے ساتھ، و دین الحق، یہ دو چیزیں کیوں ہیں؟ نہیں سمجھ آئی. اور ہم سب پڑھتے جہاں بھی لفظ خدا ال کے ساتھ آ جائے تو بل قرآن و سنت، تو قرآن سنت تو آ گیا خدا میں، تو آگے دین الحق کیا؟ یہ ہے وہ غلبہ اسلام، یہ ہے وہ نفاذ اسلام، کہ یہ نبی موسیٰ کی طرح صرف تمہیں زبانی تورات سنا کر نہیں جا سکتا. نبی صلی اللہ علیہ وسلم جو کہ آخری نبی تھے، अब किसी को तो इम्प्लीमेंट करनी थी। मैं आपको एक मिसाल दे देती हूँ, समझ जाएंगे। बहुत बड़ी दावत हो घर में या होटलों में, खाना ऐसे ही पकता होगा। 5 किलो प्याज कटना है, 6 किलो सब्जी कटनी है, 10 किलो गोश्त बनना है। कोई ना कोई करता होगा ना। एक आएगा वो प्याज काटेगा, दूसरा आएगा वो सब्जी बनाएगा, तीसरा आएगा चावल निकालेगा। 8, 10, 12 लोग आते जाएं, काम करते जाएं, तो क्या खाना पक जाएगा? आखिरी बंदे को फिर चूल्हे पे प्याज डालकर, ऑयल डालकर, प्याज का भिगार लगाकर पुलाव बनाना पड़ेगा ना। अगर सारी बातें, या इससे भी पीछे जाएं, चले प्याज काटना, और ये भी प्रेपरेशन ही सही लिखिए, पहले अम्बिया से प्रेपरेशंस करवाई गई, कुक और रेडी टू ईट नबी सल्लम से हुआ। इस्लाम और पिछले अधियान का ये बुनियादी फ़र्क आप में नहीं समझेंगे तो हम इस आयत को कभी नहीं समझते। एक लॉ बन के दिखाओ, इस्लामिक अदालत कैसी होती है, इस्लामिक शादी कैसे होती है, इस्लामिक तिजारत कैसे होती है, इस्लामिक बैंक कैसे होते, ये है दीन अल हक। आज आप देख लीजिए, लफ्ज़ों में तो आज 100 कुछ मुसलमान मुल्क हैं, ठीक है, वहाँ कुरान सुन्नत का नाम भी है, दे आर इस्लाम फ्रेंडली कंट्रीज़, बट क्या वहाँ पे हकीकत में इस्लाम उसी तरह से जैसे होना चाहिए? क्या आज अपने पाकिस्तान को ले लीजिए, इंडिया की तो हम बात इसलिए नहीं करते ना कि वो तो पहले से ही था, वो तो पार्ट ऑफ द हिंदुस्तान था, लेकिन लफ्ज़ पाकिस्तान तो दुनिया के नक्शे पे 1947 में उभरा। और दो कौमी नज़रिया और पाकिस्तान का मतलब क्या, ला इलाहा इल्लल्लाह, ये सारा कुछ किसने किया? इस्लाम के नाम पे किया। तो जब ये सब कुछ इस्लाम के नाम पे किया तो आज पाकिस्तान में ये सब होना चाहिए ना। तो आप कह लीजिए कि पाकिस्तान में अल हुदा के लफ्ज़ को अगर करें तो कुरान और सुन्नत और इस्लाम और मस्जिदें और इदारे हैं, बट वह दीन अल हक नहीं है, सच्चा दीन नहीं है, इंसाफ नहीं है, अदल नहीं है। दुनिया इंसाफ मांग रही है, इस्लाम के बगैर इंसाफ नहीं मिलेगा, अदल नहीं मिलेगा। दुनिया रिश्तों का तकद्दस मांग रही है, दुनिया इस वक्त नज़रें देख रही है कि मुसलमान मौजूद हैं और करप्शन फैलती जा रही है, रिश्तों की तमीज़ ख़त्म होती जा रही है, होमोसेक्सुअलिटी आम होती जा रही है। वी मुस्लिम आर रिस्पॉन्सिबल, क्योंकि हमारे नबी के ज़रिए अल्लाह ने ये इम्प्लीमेंट करवा दिया था। इट्स क्वाइट पॉसिबल। लोग क्या कहते हैं, इट्स नॉट पॉसिबल। देखिए, जब तक कोई चीज़ ट्राई ऑन नहीं की जाती ना, तो आप कहते हैं आई डोंट नो इज़ पॉसिबल और नॉट। समझिए, जब फर्स्ट फ्लाइट हुई थी तो किन से थी, किन्होंने चलाया था पहला जहाज़? राइट ब्रदर्स। आप कहते हैं कितनी देर वो फ्लाइट उड़ी थी फिजा में? 6 सेकेंड। जहाज़ गया ऊपर और 6 सेकेंड में गिर के तबाह हो गया, दैट्स इट। लेकिन वो 6 सेकेंड उड़कर बता गया कि इट्स पॉसिबल टू फ्लाई। आइए, अल्लाह के नबी, 10 साल मदीना के दौर को लीजिए। आपके दौर में गज़वा बदर पहली जंग थी तो तबुक आखिरी थी। गज़वा बदर में कुफारे मक्का के ख़िलाफ़ इस्लाम गालिब हुआ। फिर अगली जंगों को निकालते जाइए रास्ते से, तबुक तक इसकी बाउंड्रीज कहाँ पहुँच गई? हरकल किधर था? तबुक के मुकाम जो बिल्कुल कह लीजिए कि सऊदी अरब का आखिरी किनारा चला जाइए आगे, वहाँ तक पहुँच गई। दिलों में रोब, इस्लाम का रोब गलबा हो गया। नबी की ज़िंदगी में इवन नजरान नाम की एक जगह जहाँ क्रिश्चियंस थे, ईसाई थे, उन्होंने आकर नबी सल्लम के साथ जिज़िया देने पे बैत कर ली। यहूद जो पहले मदीना के दिल में रहते थे, कुरैज़ा, कैनका और बनू नज़ीर, तीनों निकल गए। वो खैबर में लग चले गए, पहले इधर से निकाला गया, खैबर में 2-4-6 साल उधर रखा कि दूर रहकर साजिशें कर लो, करीब नहीं रहने देंगे तुम्हें, और जब खैबर फतह हुआ तो गेट आउट, निकल जाओ। यहूद से हजाज पाक, नसारा से पाक, और अगर वो रहेंगे तो वो उनके अंदर रह के बनेंगे, उनके डोमिनेंट नहीं होंगे। अबू बकर का 2 साल दौर, ये हदूद नहीं बढ़ी। हाँ, कह ले जो लोग थे उनकी छंटियाँ होती गई। इधर नबी सल्लम दुनिया से रुखसत होते हैं, उधर लोग भी रुखसत होने लगे। ऐसे ट्रूप्स की सूरत में लोग इस्लाम छोड़ने लगे। अबू बकर को कौन क्या समझता था? याद रखिए, लीडर के जाते ही असल सामने आ जाता है। क्यों? इसलिए कि वो एक क्राइटेरियन होता है। रसूलु मिनल्लाहि यत्लु अलैहिम सुहुफ़ मुतहरा। अल्लाह के नबी के बाद अबू बकर पर इतनी आजमाइशें पड़ी कि हज़रत आयशा फरमाया करती थी कि मेरे बाप की बजाय अगर किसी पहाड़ पर ये फितने टूटते तो वो अपनी जगह से हिल जाता। मुर्तदीन, हम नहीं मानते, सब कह रहे हम जा रहे, हम जा रहे, हम ज़कात नहीं देंगे, ये तो टैक्स है। अच्छा, ये लश्कर उसामा क्या है, कल के बच्चे को लीडर बना दिया, हम नहीं मानते। उधर मुसलमा का साहब अपने साथ पता नहीं 1 लाख के करीब लोग ले गया। उसमें कशिश बड़ी थी, बातें बड़ी लच्छेदार करता था, और नबी सल्लम के जाती कहने का, देखो वो तो चला गया, मैं तो हूँ ना, और मैं तुम्हें बात तो अच्छी करता, और उसने शराब हलाल कर दी, खिंजीर हलाल करो, चलो तो पंपी कलमरी दीन दे दिया। सारी उम्मत मुस्लिम ऐसे डोली कि अब्दुल्ला बिन मसूद कहा करते थे कि नबी के बाद हमारी हालत ये थी कि कश्ती हो और वो क्या कहते हैं मसीहा ना हो, मंझधार में कश्तियाँ डोलती हैं, सिर्फ वो रह जाते हैं जो अल्लाह के लिए होते हैं, और वह अबू बकर एक भी रह जाता है। एक ऐसा वक्त भी आया कि एक राय थी, एक फैसला होना था, अबू बकर की राय एक, बाकी सब की राय दूसरी। लश्कर उसामा भी ऐसे ही था, सब कह रहे थे इस लड़के को नहीं किसी बड़े को बनाकर भेजो उधर, अल्लाह के नबी की बात और थी, अगर कोई ऊंच नीच वहाँ हो जाती तो आपने संभाल लेनी थी। अबू बकर ने कहा ये नहीं हो सकता, जिस बच्चे को चाहे वो 18 साल का 16 का जो भी, नबी से सल्लम ने उसको नॉमिनेट किया, मैं उस लश्कर को नहीं छोड़ता। हाँ बस ये है कि फिर अबू बकर और उमर नहीं गए क्योंकि पीछे के निज़ाम है, बाकी सब गए और जीत के आए। और जब ज़कात के मानेईन थे उन्होंने कहा कि हम ज़कात नहीं देंगे, तो अबू बकर ने कहा कि जो ज़कात का इनकार करता है वो फिर मुर्तद है, हम तो जिहाद करेंगे। सारे साहबा कहने के, अबू बकर आप क्या कह रहे हैं, ज़रा ठहर जाएँ ठहर जाएँ, कच्ची कच्ची गोलियां भी ये वो। कहा नहीं, जो अल्लाह के नबी के दौर में एक धागे की ज़कात भी देता था और अगर आज नहीं देगा तो अबू बकर उससे जिहाद करेगा। लोगों को अबू बकर की ये बातें बड़ी मुश्किल लगी होंगी उस वक्त, एक्सट्रीमिज्म ये बहुत सख्ती करते हैं, इट्स टू मच, थोड़े फर्म नहीं हो, ज़रा लूज हो, थोड़ी रिलैक्सेशंस दे लोगों को। अबू बकर ने कहा मैं नहीं देता। अकेले अबू बकर थे, बिलाखिर जब अबू बकर की वो कह लीजिए कि करेज उनका और उनका हौसला देखा, तो एक एक करके दूसरे, तो मामला सही हो गया। कहीं ना कहीं सख्ती करनी पड़ती है, तो जहाँ इम्प्लीमेंटेशन होगी वहाँ सख्ती होगी, इट शुड बी। और इसको बदनाम करते हैं लोग, यहाँ बहुत सख्ती वहाँ बहुत सख्ती, मुसलमान बड़े सख्त हैं, इनकी सज़ाएं बड़ी हैं। क्या हुआ अगर किसी से जिना हो गया, अब उसको कोड़े लगाएंगे आप? क्या हो गया अगर किसी शादीशुदा ने अगर किसी अपने दोस्त की बीवी के साथ मुंह काला कर लिया, तो क्या अब दोनों को संसार करेंगे? ये हैं वो प्रोपेगंडे जो पिछली आयत को साथ रखे कि इस्लाम मुंह की भूखों से बुझाया ना जा सकेगा। देखिए अगर दिल में दर्द है ना इस्लाम का, फिर बातें समझ आती हैं और फिर दिल से निकलती। मैं किसी नोट से नहीं देख रही इस वक्त, ये मेरे दिल की पुकार, मेरे धड़कनों में ये बातें रहती हैं कि हम आज किस इस्लाम की बात करते हैं। पिछली आयत में वल्लाहु मुतिम्मु नूरिही वलौ करिहल काफिरून था, यहाँ वलौ करिहल मुशरिकून आया, तो कुफार हो मुशरिकीन हो सुन लें कि जो मुनाफिकीन उनके माउथ पीस बने फिरते हैं, वो मुसलमानों के बीच से उठकर लुकमे उगलते निगलते इधर की उधर उधर की इधर करते थे, तो अल्लाह ताला कहता है कि याद रखो तुम मुसलमानों की वजह से इस्लाम को नुकसान होगा, तुम हो वो जिसके होते हुए दुश्मन की ज़रूरत नहीं होती। आप देखिए ना कि अगर आप इमेजिन कीजिए कि मेरे सामने ये मोमबत्ती रखी हुई है, ये माइक को मोमबत्ती सोचिए, क्योंकि दोनों तीनों आयतें आपको बताएं ना कि इंटर रिलेटेड है। मोमबत्ती जिसके हाथ में होती है, अब मिसाल है ये कैंडल है, आप दूर बैठे हैं, माजरत के साथ आपको मैं कोई कुफार की भूखे नहीं कह रही, लेकिन हम समझते हैं, आप में से कोई इस मोमबत्ती को बुझाना चाहे बुझेगी? पता नहीं कितना ज़्यादा ब्लो करें कि इसका शोला बुझे, और अगर ये मेरे सामने और मैं करूँ किससे ज़्यादा नुकसान है? ये है नूर अल्लाह, अल्लाह ताला का नूर इस्लाम, मुसलमान के हाथ में हम एक फूक मारते हैं इस्लाम बुझता है, ये हम बातें करते हैं। और अगर मैं अब यहाँ बहुत बात कर रही हूँ ना, ऐसे ऐसे करूँगी ना मेरी बातों से भी बुझ जाएगी, बहुत बातें करने से भी इस्लाम का चिराग बुझने लगता है। इस्लाम का चिराग तो दिलों में रखने के काबिल था, और इस चिराग को मुसलमानों के खून का तेल चाहिए। इसलिए आपको मुझे इस इस्लाम को अगर सपोर्ट करना है तो हमें इसको अपना बेबी बनाना पड़ेगा। रात से दिमाग में एक जुमला घूम रहा था कि ये मुश्किल चीज़ है, ये दीन पे जमना मुश्किल है, ये कमिटमेंट के साथ काम करना मुश्किल है, हाय ये जिम्मेदारी है, हाय ये बोझ है, हाय इसके बाद ये होगा वो होगा, दिमाग में चलता है ना। वैसे अगर मैं आप में से किसी से कहूँ कि आप सारी जिम्मेदारी उठा लीजिए इसकी, तो आप कहेंगे नहीं मैं इस काबिल नहीं, मेरे से ये चलता नहीं, सेहत बड़ी ख़राब है, मैं टू मच ऑक्यूपाइड हूँ। मान लीजिए एक बेबी आ जाए आपके घर में, खिलाते हैं पिलाते हैं नहलाते हैं धुलाते हैं डॉक्टर पे लेके जाते हैं, वो जागता है तो आप जागते हैं, तो क्या रोते हैं? क्यों दिया बेबी अल्लाह? मेरी तो रातों की नींदें बर्बाद हो गई। शुक्र कीजिए अल्लाह आपको ऐसा गम दे कि आपकी रातों की नींदें उड़ जाएं, अल्लाह की कसम। फिर आपको पता चलेगा वो ज़िंदगी और वो जीना क्या और वो अल्लाह की मदद क्या होती है। फिर ये कच्ची ईंटों पे अल्लाह कैसे मदद डाल दे? आप तो लुड़के पुड़के फिरते रहे इधर उधर। नहीं 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 मैं जिम्मेदारियों से बहुत घबराती हूँ। हाँ वैसे मुझे आप थोड़ा बहुत कुछ काम दे दें। तो ईंटें ही खाए, बुनियादें ही उड़ गई, इधर चली गई उधर गया, आप कमरा ही ढूंढते रहे। कल तक कमरा इधर था, आज किधर चला गया? टेक इट विद यू, अल्लाह डोंट लाइक मी, अल्लाह डोंट वॉन्ट मी। वो फिर वो बस हवा हरोला होता है। याद रखिएगा ये सहाबा के कह लीजिए कि ट्रस्ट और इस बात पे अल्लाह के नबी पुरसकून तरीके से दुनिया से चले गए। आज भी रोज़ा मुबारक मदीना में, जब मक्का फतह हो गया था तो मदीना वालों के दिल खिंच गए थे। ऐसे हाथ पड़ता था उनके दिल को कि मक्का फतह हो गया, इसका अंत है कि रीज़न ख़त्म हो गई मक्का से निकलने की। ऐसे ही है ना, हिजरत की थी ना, कोई जॉब के लिए थोड़ी आए थे अल्लाह के नबी मदीना, कोई शादी हो के तो नहीं आए, कोई बच्चों के स्कूल अच्छे के लिए तो नहीं आए मदीना। तो अब मक्का तो मुसलमानों का हो गया, तो फिर और साहबा जो थे वो मुँह भर भर के कह रहे थे महाजरी देखिए ना आपको चॉइस मिल जाए कि आपका जैसा घर इधर है, बिल्कुल एग्जैक्ट यही घर पर ये लगा के इंडिया या पाकिस्तान ले जाएंगे, जो पे चेक आपके हस्बैंड को इधर मिलता है, ए बी सी डी सेम थिंग, बस ज़मीन का टुकड़ा ये अमेरिका से निकाल कर पाकिस्तान और इंडिया जाएगा, कौन ना जाए? बल्कि हर साल जो 2-2 हज़ार डॉलर का टिकट लेकर जाते हैं वो भी नहीं जाएंगे। तो अल्लाह के नबी के सहाबा मक्का वाले रास्ता देख रहे थे, लेकिन आपने क्या कहा कि मेरा जीना मरना अंसार के साथ है, ये जुमला था आपका, बस आज तक सच्चा साबित हो रहा है। क्यों? इसलिए कि जगहों के साथ दिल जोड़ने वाले और चीज़ों को बुनियाद बनाने वाले और अपने कंफर्ट जोन से ना निकल कर दीन को सपोर्ट करने वाले, आज के दौर में इस्लाम को उनकी ज़रूरत नहीं है। सवाब मिलता है इंशाल्लाह, फरिश्तों की दुआएं भी मिलेंगी, जन्नत भी मिलेगी। मुहाजरीन नहीं बनेंगे आप, मुजाहिदीन नहीं बनेंगे आप। आपका तो एक बात सुन के आंसू निकल आता है, आई एम सो सेंसिटिव। तो आप मुझे बताइए, कोई कहता है ये घर तो मैंने बना देता हूँ, मैं मजदूरी कर दूँ पर मैं पसीना नहीं आने दूंगा। पाकिस्तान की गर्मी जेन में लाइए, तपती दोपहरों में मजदूर जिस्मों पे ऐसे तेल निकल रहा होता है, सर पे वो मिट्टी के वो टुकड़े और जो कुछ ईंटें उठा के ऊपर से नीचे जाते हैं। भाई ये तो काम तो करना पर पसीना नहीं आने दूंगा। आज हम मुसलमान बगैर पसीना आए दिए अपने बच्चों के मुस्तकबिल संवारना चाहते हैं। कंफर्ट जोन तो कोई हमारा देखे, हमारी चीज़ों को देखे, अगली आयतें आ रही हैं तो फिर जो मेरे मुंह से निकले अभी सुन लें। लेकिन ये सारी पूरी 8-10 आयतों का खुलासा है। जब मुसलमान दीन हक के गलबे में उंगली का डालकर नाम डाले, शहीद हो मगर उंगली कटा के, गला नहीं कटाना, गर्दन नहीं कटानी, ख्वाहिश नहीं कटानी, अपनी ज़ाती ज़िंदगी के खर्चे कम नहीं करने, ज़रूरियात कम नहीं करनी और अपने पैसे को बुनियाद बनाकर दीन को आप साइड पे कर दें, तो बस ऐसे ही है कि आपके घर की वो कोई चीज़ जिसको आप ज़रा सा किनारे पे लगा दें कि जगह खुली बन जाए। दीन नहीं गालिब नहीं होगा, मैं आपको भी बता दूं, हम 10 मस्जिदें और बनवा लें, हम 10 मदरसे और बनवा लें, हम 100 कुरान लेकर छाप कर उसको हफाज को तोहफों में दे दें, नहीं बनेगा। आप हरम के अंदर सोने के किंगरे जाके लगा दीजिए, वहाँ मीनार बना दीजिए, इस्लाम गालिब नहीं होगा। देख लीजिए आपके सामने ये सदी जो पिछली 2021, ये पिछले 21 साल तो आपने मैंने भी तो देखे हैं ना। हम सब अपनी ज़िंदगी में से इन चीज़ों को अगर देखें तो आज किस चीज़ की कमी है? जैसा हरम आज है वो कभी था? जैसी मस्जिद नबी मोहम्मद मुस्तफ़ा के दौर में ऐसी थी सल्लल्लाहु अलैहि वसल्लम? मुझे बताइए, आज एक एक मस्जिद देखकर दिल ऐसे खिल जाता है, ये था लेकिन इस्लाम गालिब था। इधर जुर्म होता था उधर अदालत लगती थी, मस्जिद नबी के बाहर फैसला हो जाता था। इक्का दिक्का वाकयात भी हुए, किसी शादीशुदा को संसार भी किया गया, इस्लाम गालिब हुआ। आपने क्या कहा हजरत अलविदा? अल्लाह के नबी ने कहा मैं सबसे पहले अपने घराने का सूद माफ़ करता हूँ। सूद में डूबी हुई उम्मत मुस्लिमा इस्लाम को गालिब करेगी? ला हौला वला कुव्वत इल्ला बिल्ला, तमांचा है मुसलमानों के मुंह पे, थप्पड़ है ये मुंह पे। इस बंद कमरे में बड़ा प्यार लगेगा आपको, चलिए हाँ जिंदगी में, फिर आंखों के आंसू हैं ये, फुला नहीं मानता फुला नहीं, फिर मियाँ कहते हैं तुम मेरी बात में ना बोलो मैं तुम्हारी में नहीं बोलूँगा, कभी पूरी नहीं पढ़नी। आज हमारे घर में $10,000 भी एक महीने का आ जाएगा, कभी पूरी नहीं पढ़नी अगर ख्वाहिशों पे पाँव ना रखा, जूते पे जूता पाँव पे पाँव रख कर चलेंगे कभी नहीं होगा। اپنی ذات پہ ایک ڈالر حرام کر لے بندہ، اور وہ ایک ڈالر پکڑ کر اس کی چار اینٹیں لے کر کسی پاکستان انڈیا میں بننے والی مسجد میں ڈال دے گا، کسی مدرسے میں ڈال دے گا، تو ہو سکتا ہے کہ اس کو اس کا زیادہ فائدہ ہو جائے۔ کتنا لیکیج ہے ہمارے پاس منی کا، مسلمانوں کی بات کر رہی ہوں۔ ایک بٹن آپ مسجد میں جا کے چلاتے ہیں، ہمارے بھی ادھر ایسے ہی ہوگا۔ یہ تو میں شکر کرتی ہوں جب کسی کمرے کی لائٹیں کچھ فیوز ہو جاتی ہیں، واللہ ہی ایک بٹن تھا۔ مسجد ایک مسجد میں گئے تھے نا، میرا لے ادھر کچھ 100 ٹیوبس ہوں گی۔ اچھا وہ سینسر سے چلتی ہیں، ہم اندر گئے تو سارے ہال کی چل گئی، ہم دونوں کے سینسر سے۔ وہ مسجد خالی تھی، یخ ٹھنڈی تھی برف کی طرح، واللہ ہی۔ اور ہم وہاں جب بیٹھ گئے، تھوڑی دیر بعد وہ پرلی بجھی، پھر اس کے بعد بیچ والی بجھی، پھر تیسری بجھی۔ جو ہی نماز شروع ہوئی تو ہم کھڑے ہوئے تو موشن شروع، وہ کھیل ہی چلتا رہا۔ ہم بیٹھے ہیں تو تھوڑی تھوڑی دیر بعد ایک ایک کر کے وہ سانس توڑتی جائیں، اور میں گن رہی تھی 1 2 3، اللہ کی پناہ، یہ اتنی ٹیوبوں کا بل کون دے گا؟ کس کے خون سے یہ بجلی چل رہی ہے؟ کس کے پیسوں سے یہ جا رہی ہے؟ آپ کہتے میں نے کسی سے پوچھ بھی لیا، کہتے ڈاکٹرز ہیں ادھر اس مسجد کے۔ تو میں نے کہا ڈاکٹرز کا پیسہ حرام کے کوئی، کتنی محنت سے کماتے ہیں غریب، مجھے بتائیے۔ دیکھیں مجھے غصہ آ گیا اپنے اوپر، میں ایسے انداز سے بول رہی ہوں، آپ لوگوں کا پیسہ پانی کی طرح بہاتے ہیں؟ ادھر 100 نہیں 1000 لائٹ جلے، لیکن نیچے فائدہ بھی تو ہو رہا ہو، اور ابھی صرف مسجد کی بات کر رہی ہوں نماز۔ اور آپ پوچھئے ذرا، آپ کلاس لے لیں، درس لے لیں، کچھ کر لیں، ہم اجازت نہیں دیں گے۔ اور یہ ہم نے تو ایک لیڈیز کا ایک ہال دیکھا، اس میں کتنے ہالز ہیں آپ کو پتا؟ اللہ بات رکھے، پر میں کہتی ہوں ہمارے اس نور قرآن میں کوئی ایک ڈالر آپ کو دے، اور آپ اس کا وہ ڈالر صرف فالتو بجلی جلا کے ضائع کر دیں، کل آپ جانے اللہ جانے، میں آزاد ہوں آپ سے اگر آپ مجھے کسی چیز میں لیں گے تو۔ نیور اینڈ نیور، اتنا لیکیج ہے ہمارے پیسے کا، پانی کی بوتلیں ضائع ہوتی، ٹیشو پیپر ضائع ہوتے۔ میں واش روم میں اس دفعہ گئی، وضو سے ہی ہوتی ہوں تو کہیں سے ہم آئے، تو میں نے کہا مسجد میں کریں گے، سیم کہانی مسجد کے باتھ روموں کی ہے، پتہ ہی نہیں چلتا اندر جائیں تو کرنا کیا، بھول ہی جاتا ہے بندہ، اتنی چکا چوندی ہیں۔ کیا ہم ایک منٹ بیسی کے بغیر، بجلی کے بغیر، لائٹ کے بغیر نہیں رہ سکتے؟ پھر ہم کہتے ہیں کہ ہو الذی ارسل رسولہ بالخدا ودین الحق کے لیے یسخرہ الدین کلی، نہیں ہوگا اسلام غالب، آپ معذرت کر لے، سارے اپنے بچوں کو سکولوں میں پڑھائیں، اسلامی سکولوں میں لے جائیں، کچھ نہیں ہونا آپ کو۔ یہ تب ہوگا جب خون جلیں گے، جب آپ کان و بنیان و مرسوس بنیں گے، اپنی انا چھوڑیں گے، اپنی آئیڈینٹی چھوڑیں گے، آپ اپنا سکھ چین پیچھے کریں گے۔ اور میں کہہ رہی ہوں اور مجھے شرم آ رہی ہے کہ آپ چھوڑیں گے، اللہ نہیں چھوڑنے دے گا۔ آپ عیش چھوڑتے، آپ کہتے میں نے نہیں لگانا، اللہ کہتا ہے میں تمہیں لگوا کے دیتا ہوں، کرو کیا کرتی ہو، پھر کیا کریں گے آپ؟ لیکن اصل بات یہ ہے کہ درد نہیں ہے۔ ولو کری حل مشرکون، مشرک اسلام کو پنپتا نہیں دیکھنا چاہتے، وہ کہتے ہیں کہ نہیں۔ اور آج ہمارا مائنڈ سیٹ ایسا بن گیا، ہم بالکل انہی جوتوں میں پاؤں ڈالتے ہیں جو کسی اور کے جوتے ہیں، اور ثواب لینے ہمیں، پتہ نہیں مجھے ثواب آپ کو ادھر پڑھانے کا اس وقت بھی مل رہا ہے کہ نہیں۔ مجھے تو اپنے بارے میں غم پڑ جاتا ہے کہ اللہ کل قیامت کے سب کے سامنے ہمیں مجرم نہ بنا دینا۔ کسی نے کہا کہ مسلمان ماں باپ ساری زندگی مسجدوں کی ٹیک کیئر کرتے ہیں، یعنی اچھے لوگ ماشاءاللہ، جس کو آپ کہیں کہ شرفا، کریم آف دی سوسائٹی، ان کے بچے کیوں بگڑ رہے ہیں؟ اب یہ پچھلے سالوں کا سوال تھا، وہ تو اپنے بچوں کے لیے بڑی کوشش کرتے اور مسجدوں کو بھی دیکھتے ہیں ماشاءاللہ۔ اچھا گھر کس طرح کا ہے؟ گھر سود پہ، ہاں وہ تو ہوگا، گاڑی وہ بھی ہے، پھر یہاں تو ہوتا ہے۔ میں نے کہا فاذنوا بحرب من اللہ ورسولہ، میں منہ سے تو کسی کا نام نہیں لے سکتی، مجھے اتنا سمجھ آتا ہے کہ تم اللہ کی نہیں مانتے، تمہارے بچے تمہاری نہیں مانیں گے۔ ہم اپنے بچوں کے لیے بہت سنجیدہ ہوتے ہیں، وی آر سو سینسٹیو اباؤٹ آور کڈ، لیکن اللہ کے اور اپنے معاملے میں ڈھیلے ہوتے ہیں۔ اللہ ہمارے بچے کو ہمارے سامنے ایک تلوار بنا کے کھڑا کر دیتا ہے، اب جاؤ اس کے نیچے سے گزرو۔ عبداللہ بن ایسے تھا جو کہہ لیجئے کہ، تو عبداللہ بن ابی کا بیٹا بھی عبداللہ ہی تھا، اللہ نے وہ کہتے نا کہ اپ سائڈ ڈاؤن کر دی تھی۔ تو یاد رکھیے ساری بات میں سے، اب پھر واپس لے آتی ہوں آپ کو ادھر ہی، کہ واللہ متم نورہ ولو کرہ الکافرون، یہ اللہ کا اٹل فیصلہ ہے، اسلام غالب ہوگا، غلبہ اسلام ہوگا، نبی صلی اللہ علیہ وسلم کے دور میں ہوا، پھر ابو بکر اور عمر کے بعد کے دور میں، بلکہ عمر کے دور میں 22 لاکھ مربع میل پر اسلام آ گیا تھا۔ آپ تو ابھی ادھر امریکہ میں نا، جب میں یہ جملے ناروے یا یورپ میں بیٹھ کے بولتی ہوں نا کہ اسلام اسپین تک آ گیا تھا، सिर्फ आप तुर्की को देख लीजिए, थोड़ा सा अगर आपको अंदाज़ा है, आप देखिए कि टर्की वो मुस्लिम मुल्क है जो इस वक्त यूरोप से टच कर रहा है, यहाँ तक इस्लाम आया हुआ है। ये यूरोप तो एक हुलारा चाहिए था बस, जिसको कहते हैं लाओ मैं ये भी साफ ही कर दूँ। वहाँ से इजाज़ से निकल कर यूरोप तक इस्लाम आया पड़ा है। स्पेन और टर्की इनसे कितनी दूर है, नॉर्वे से मेरे लिए 3 घंटे की फ्लाइट है टर्की की। तो ये पेरिस है, स्पेन है, फिर आप जो भी उनके शंगन कंट्रीज़ हैं, इस्लाम दरवाज़े पे नॉक करके गया। अल्लाह की कसम ये गलबा वहाँ तक पहुँचा हुआ था। आप पढ़िए ज़रा डिक्लाइन ऑफ स्पेन, हिस्पानिया, इसकी हिस्ट्री पढ़िए। जब गई थी तो वहाँ वो बुक लेकर गई थी और पढ़ के आई थी और समझ आई थी कि क्या है। ये हमारी फिरकेबाजी है, ये हमारी हुब्बे दुनिया।